لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدانی چینل کے ناظرین الحمدللہ عز و جل اللہ پاک کی رحمت ہے اللہ پاک کا فضل ہے ایک بار پھر سلسلہ روحانی علاج اور استخارہ میں حاضر ہیں اور آپ کو بھی اس سلسلے میں مرحبا کہتے ہیں ہمارے ساتھ موجود ہوتے ہیں الحمدللہ اس سلسلے میں شعبہ روحانی علاج کے اسلامی بھائی بھی موجود ہوتے ہیں اور اس سلسلے کی خصوصیت یہ بھی ہے کہ وقت مناسب پر انشاءاللہ الکریم دعوت اسلامی کی مرکزی مجلس شورا کے رکن سید ابراہیم شاہ صاحب بھی انشاءاللہ الکریم تشریف لائیں گے ان سے بھی گفتگو کریں گے درود پاک کی فضیلت میں عرض کرتا چلوں اللہ پاک کے آخری نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ مجھ پر درود پاک کی کثرت کرو اللہ پاک تم پر رحمت بھیجے گا صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ تعالیٰ علیہ وآلہ وسلم صلاة و سلام علیکا یا سیدی یا رسول اللہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم آئیے ناظرین بڑھتے ہیں آپ کی کالز کی جانب دیکھتے ہیں کہ ناظرین کیا روحانی علاج جاننا چاہ رہے ہیں اور اپنے کن معاملات کے بارے میں استخارے کروانا چاہ رہے ہیں جی کال چلائیے
میرا نام محمد بلال ہے میری والدہ کا نام نسرین اختر ہے ہمارا گھر سے پیسے اور زیورات نکل جاتے ہیں لاکر سے چلے جاتے ہیں ڈرار سے چلے جاتے ہیں اسی طرح تو استخارہ کر کے بتائیے گا
جی بلال بھائی ابھی استخارہ کرواتے ہیں انشاءاللہ الکریم جی نیکسٹ کال
نائدہ کوثر والدہ کا نام ہے صغیر بیگم جی وہ بیمار رہتی ہیں اکثر کبھی گھٹنوں میں درد ہے کبھی سر میں درد ہے کوئی کبھی چکر آتے ہیں کبھی جگر کا مسئلہ رہتا ہے دوسرا مسئلہ یہ ہے کہ ہم 13 سال کی ہماری بچی ہو گئی ہے اور اس کے بعد کوئی اولاد نہیں ہو رہی اس کے لیے بھی کوئی وظیفہ
جی وظیفہ بھی انشاءاللہ الکریم ابھی آپ کو بتائیں گے نیکسٹ کال چلائیے
میرے والدہ بہت زیادہ بیمار رہتے ہیں ان کا نام شازیہ اور ان کی والدہ کا نام سورہ ابراہیم مہربانی استخارہ کر کے بتا دیجیے
میرا نام محمد احمد ہے والدہ کا نام صفیہ بی بی میں استخارہ کروانا ہے جی میرے معدے کا مسئلہ ہے کافی دوائیاں کرائی ہیں یہ پتہ کروانا ہے کہ یہ بیماری ہے یا کہ
اللہ پاک آپ کو شفا عطا فرمائے صحت تندرستی نصیب فرمائے معدہ درست ہو جائے اس حوالے سے بھی انشاءاللہ الکریم وظیفہ ابھی آپ کو بتاتے ہیں ناظرین استخارے آپ کے کیے جا رہے ہیں استخارے ہو جائیں گے تو اس کے بعد جوابات انشاءاللہ الکریم آپ کو بتائیں گے اور پھر اس کے روحانی علاج بھی آپ کو بتائے جائیں گے روحانی علاج کے حوالے سے کچھ کالز دی ناظرین کی روحانی علاجی میں عرض کر دیتا ہوں یہ ہمارے ایک اسلامی بھائی ہیں انہوں نے کہا ہے کہ بچی کی ولادت ہوئی تھی 13 سال اس کی عمر ہے اور اس کے بعد کوئی اولاد کا سلسلہ نہیں ہے کوئی وظیفہ بتائیے حصول اولاد کے لیے تو حصول اولاد کے لیے اللہ پاک نیک صالح عافیت کے ساتھ اولاد عطا فرمائیں جو بے اولاد ہیں تو بے اولادوں کے لیے ایک خاص وظیفہ اور یہ ہے ہی حصول اولاد کے لیے اور وظیفہ بھی کون سا ہے دعا کون سی ہے دعا ہے جو اللہ پاک کے نبی حضرت ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام نے اللہ پاک کی بارگاہ میں جو دعا کی تھی وہ دعا میں آپ کو بتاتا ہوں یہ دعا اپنے معاملات میں شامل کیجئے گا انشاءاللہ الکریم صاحب اولاد ہو جائیں گے دعا کون سی ہے رب اجعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب یہ دعا ہر نماز کے بعد 3-3 مرتبہ پڑھنی ہے دونوں میاں بیوی نے یہ دونوں میاں بیوی دعائے ابراہیم ہر نماز کے بعد 3-3 مرتبہ پڑھنے کا معمول بنائیے انشاءاللہ الکریم صاحب اولاد ہو جائیں گے حصول اولاد کے لیے بہترین یہ وظیفہ اور تا حصول مراد اس دعا کو جاری رکھنا ہے روزانہ کی بنیاد پر پڑھنا ہے ہر نماز کے بعد پڑھنا ہے انشاءاللہ الکریم اس کی برکتیں آپ کو نصیب ہوں گے مشورہ بھی میں آپ کو دے دیتا ہوں کہ روحانی علاج کے بستوں سے آپ اس کے تعویذات بھی حاصل کیجئے گا انشاءاللہ الکریم فائدہ حاصل ہوگا خوشخبری ملے گی انشاءاللہ الکریم اچھا یہ ایک میسج ہو رہا ہے کہ عجیب عجیب خیالات آتے ہیں کوئی وظیفہ بتا دیجئے خیالات اس پر قابو پایا جا سکتا ہے وہ کس طرح کہ اس کی طرف توجہ ہی نہ دی جائے وسوسوں سے چھٹکارے کا ایک بہترین علاج یہ بھی ہے کہ اس کی طرف توجہ ہی نہ دی جائے اب جتنے آپ سوچو بچار کریں گے جس چیز کے بارے میں زیادہ سوچیں گے تو وسوسے آپ کے اتنے بڑھتے چلے جائیں گے صحیح اللہ پاک کی رحمت پر کامل بھروسہ رکھیں اعتقاد مضبوط رکھیں یقین کامل ہونا چاہیے اور وسوسوں سے نجات کے لیے ہر نماز کے بعد ایک مرتبہ آپ سورۃ الناس قل اعوذ برب الناس یہ سورۃ الناس مکمل پڑھ لیا کریں وسوسوں سے نجات हासिल होगी। ये सूरत उन्नास आपने पढ़नी है। आइए नाजरीन शामिल करते हैं आपके इस्तिखारों के जवाबात। जिन नाजरीन ने इस्तिखारों के हवाले से कॉल्स की थी, इस्तिखारों के जवाबात नोट कीजिएगा। जी तारिक भाई इरशाद फरमाएं। ये बिलाल भाई की कॉल थी पहले तो।
जी जी जी
बताने, घर से पैसे गायब हो रहे हैं इनके।
बिलाल भाई ने कॉल की, इस्तिखारा का कहा कि घर से रकम और जेवरात वगैरह गायब हो जाते हैं। इनका इस्तिखारा किया गया तो इस्तिखारे में जो है वो जिन्नात वगैरह की शरारत का इशारा है। अल्लाह पाक रहम फरमाए। एक वजीफ़ा नोट फरमा लें, इसके मुताबिक जो है आप अपने एक तो मालो असबाब पर, रकम वगैरह पर, जो भी साजो सामान कीमती है इस पर दम कर दें तो इंशाअल्लाह अज़्ज़ा वजल ने चाहा तो वो चोरी होने से महफूज रहेगा। और जो साजो सामान यानी रकम वगैरह गुम हो चुका, उसके हवाले से वजीफा नोट फरमा लीजिए। या रब्बी मूसा या रब्बी कलीम बिस्मिल्लाहिर्रहमानिर्रहीम, चलते फिरते उठते बैठते ये वजीफ़ा पढ़ते रहें, या रब्बी मूसा या रब्बी करीम बिस्मिल्लाहिर्रहमानिर्रहीम। और दूसरा कि सामान और रकम और जेवरात ये चोरी से महफूज रहें, इसके लिए 10 मरतबा या जलीलू, अल्लाह अज़्ज़ा वजल का नाम है अस्माए हुस्ना में से, या जलीलू 10 मरतबा पढ़कर अव्वल आखिर दुरूद पाक के साथ अपनी रकम पर, जेवरात पर, माल असबाब पर दम कर दें तो इंशाअल्लाह वो चोरी से अल्लाह की रहमत से महफूज।
अच्छा, ये जो इस्तिखारे में इनका आया, आपने फरमाया कि जिन्नात की शरारत है, तो क्या जेवरात भी जिन्नात लेकर चले जाते हैं, कैसे भी ले जाते हैं?
जी रकम और इस तरह की चीज़ों के गायब होने के बेशुमार ऐसे वाकयात अच्छा। लगते हैं कि इस वजह से इस तरह के मसाइल होते हैं। अल्लाह खैर फरमाए इंशाअल्लाह।
और ये गायब
भी हो जाती हैं चीज़ें, मिल भी जाती हैं, इसके मुताबिक अमल करते रहें तो इंशाअल्लाह।
अच्छा, यहाँ एक बात मैं ये अर्ज भी करता चलूँ नाज़रीन को, देखें जो आपकी कीमती अशियाँ हैं, जेवरात हैं, घर में उमूमन पैसे भी रखे होते हैं, डॉक्यूमेंट्स रखे होते हैं, तो हिफाजती तदाबीर भी तो इख्तियार करना चाहिए, हिफाजती इकदाम भी तो इख्तियार करें। अब पता चले लॉकर की चाबी जो है वो आपने लगी हुई छोड़ दी है, अब इस तरह के बेहतियाती के मामलात होंगे तो फिर जाहिर बात है नुकसान का भी सामना करना पड़ सकता है ना, तो इस चीज़ का भी ख्याल रखिएगा। अल मुख्तसर ये हिफाजती इकदामात, हिफाजती तदाबीर भी इख्तियार की जाए और नज़र भी रखी जाए, इंशाअल्लाहुल करीम फवाइद हासिल होंगे।
नाहिदा कोसर नाम इन्होंने बताया था अच्छा। कि बीमार हैं, इनका भी इस्तिखारा किया गया। इस्तिखारे में कोई भी ऐसा अमलियात या बंदिश वगैरह का मामला नहीं है, बीमारी का ही इशारा है। इनके लिए वजीफा ये नोट फरमा रहे, चलते फिरते उठते बैठते या गनीयू पढ़ते रहें, इंशाल्लाह सेहत याबी और शिफा याबी नसीब होगी। एक और भाई थे जिन्होंने अपनी वालिदा के इस्तिखारे के लिए कहा, शाजिया बीबी कहा कि बीमार हैं, इनका इस्तिखारा किया गया, इसमें भी कोई अमलियात या बंदिश वगैरह का मामला नहीं है। वजीफा ये नोट फरमा लें, या मुमिनू 115 मरतबा पढ़कर ये अपनी वालिदा पे दम कर दें, या वालिदा खुद पढ़कर अपने ऊपर दम कर दें, अव्वल आखिर दुरूद पाक के साथ ये वजीफा पढ़ लें, या मुमिनू 115 मरतबा। अल्लाह पाक सेहत व शिफा अता फरमाए
इंशाअल्लाह। यकीनन नाज़रीन इस्तिखारों के जवाबात भी आपने नोट किए, रूहानी इलाज भी आपने सुननी होंगे, तो बताए गए तरीके कार के मुताबिक अमल कीजिएगा इंशाअल्लाह करीम फ़ायदा हासिल होगा। कई इस्लामी भाइयों के मैसेज भी हैं रूहानी इलाज के हवाले से, दुआओं के हवाले से भी मैसेज आए हैं। जी नाज़रीन बिल्कुल आपके लिए दुआ भी करवाएंगे, और जैसे कि शुरू में भी मैंने आपको अर्ज़ किया था कि हमारे साथ मौजूद होते हैं रुकन शूरा सैयद इब्राहिम शाह साहिब, इनसे भी अल्हम्दुलिल्लाह सवजल गुफ्तगु करते हैं, खसूसियत के साथ दुआ भी हजरत से करवाते हैं। तो मैं नाज़रीन को भी अर्ज़ करूँगा कि सिलसिले के इख्तिताम तक शामिल रहना है, आपने दुआ में ज़रूर शामिल रहिएगा। आइए नाज़रीन बढ़ते हैं मज़ीद आपकी कॉल्स की जानिब, देखते हैं कि नाज़रीन क्या रूहानी इलाज जानना चाह रहे हैं और अपने किन मामलात के बारे में इस्तिखारे करवाना चाह रहे हैं। जी कॉल चलाइएगा।
इब्राहिम शाह साहब से सवाल है कि मेरे एक दोस्त का बेटा है, इसका नाम मोहम्मद जामी है, इसके जिस्म की हड्डियां बहुत कमज़ोर हैं, इस हवाले से भी कुछ इरशाद फरमा दीजिए, और कोई वजीफा हो तो वो भी बता दीजिएगा, आपकी बहुत मेहरबानी होगी।
जिस्म की हड्डियां कमज़ोर हैं, बच्चों की बाज़ूकात होता है कि जिस्म की हड्डियां कमज़ोर हो जाती हैं और सेहत गिरती चली जाती है, तो इस हवाले से वजीफे का भी इन्होंने कहा है, इस हवाले से क्या इरशाद फरमाएंगे?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। देखिए वजीफ़ा तो इनके लिए जो 30वें पारे में इसका रूहानी इलाज यह है, सूरतुल बय्यिना है,
सही
उसको पढ़ लें और बच्चे पर दम कर लें, इंशाअल्लाह रहमान उसकी ये बीमारी दूर हो जाएगी अल्लाह की रहमत से। 30वें पारे की सूरतुल बय्यिना पढ़ लें आप, और इसके अलावा जो मैं चंद टोटके भर नुस्खे भी मैं अर्ज़ कर दूँ इस ताल्लुक़ से, वैसे तो जो भी आप नुस्खा इस्तेमाल करें अपने तबीब से पूछ लें उसको, मगर कुछ बातें ऐसे हैं कि जिसमें कुछ चीज़ खानी नहीं होगी,
अच्छा
कुछ अमल करना होगा, और बहुत आसान अमल है ये, बच्चों के लिए भी बड़ों के लिए दोनों के लिए,
सही
जैसे जुनेद भाई, जो पौधे होते हैं ना, उनकी नशोनुमा के लिए धूप कितनी अहमियत की हामिल है।
सही।
इसी तरह बच्चा हो, बूढ़ा हो, जवान हो, इन तमाम के लिए ताज़ा हवा और धूप ये बहुत ज़्यादा मुफीद है। कहते हैं जिस घर में धूप नहीं आती उस घर में बीमारी आती है।
सही।
जिनके घर ऐसे हैं हम उनसे कि जिनके घर में धूप नहीं आ रही उनके लिए दुआ गुआएं। हर हर घर हर शख्स को मयसर नहीं कि ऐसा मकान ले सके।
जी,
मगर चले
फ्लोर पे रहने वाले उनके लिए तो बड़ी
मगर वो घर से बाहर तो निकल सकते,
बाहर तो निकल सकते।
अब उनको दूसरी सूरत इख्तियार करनी पड़ेगी। बहरहाल बच्चों के लिए जो है, यानी धूप जो एक ऐसी समझ लें अल्लाह की तरफ से नेमत है कि इसके अंदर विटामिन डी हासिल होती है।
सही।
और बच्चों को अगर विटामिन डी दिलवाई जाए बस सूरत धूप, इंशाल्लाह रहमान उनकी हड्डियां मजबूत हो जाएंगी। तो इस पर अमल करें इंशाल्लाह, और बड़े भी करें। बाहर तो अमूमन जो है इसको कहते हैं सन बात। जी, सन बात लेना यानी जो है बराए रास्त अपनी जिल्द पर, अपने जिस्म पर धूप लेना। अब इसमें एहतियात यही है कि ऐसे वक्त में लें जब बहुत ज्यादा जो है वो धूप सख्त ना हो। इसमें खसूसन आप जो है वो समझ लें जब सूरज निकलता है उसको कुछ देर के बाद ले लें आप, तो ये इसमें पैदल चलें आप, इतनी आप जो है वो आप समझ लें कि धूप ले लें कि आपकी जिल्द जो है गर्म हो जाए। ये तो बड़ों के लिए है, तो बच्चे अगर जो है उनको अगर आप कोशिश करें, क्योंकि बच्चों में ये बीमारी आम होती जा रही है।
सही।
कि उनको जो है वो बात कहते हैं, इस बीमारी को कहते हैं रिक्स।
सही।
और इसमें विटामिन डी वाली जो खुराकें नहीं होती उनको, या जो है वो किसी उज्र बीमारी की वजह से उनके अंदर जो है वो हड्डियाँ कमजोर हो जाती हैं, तो उसमें ये अमल करेंगे अल्लाह की रहमत से अमीर अहले सुन्नत के मदनी मुज़ाकरों में मुख्तलिफ तबीब भी और जो है वो मुख्तलिफ डॉक्टर्स भी ये रिकमेंड करते हैं कि आप जो है वो अपने धूप के जरिए इलाज करें इंशाल्लाह। और
अच्छी लेकिन
विटामिन डी जो बसूरत दवा ली जाएगी वो तो केमिकल होगा एक तरह से,
ही
उसके भी फायदे अपनी जगह।
और ये कुदरती इलाज आपने बता दिया धूप के हवाले से माशाल्लाह, तो यकीनन नाजरीन आपको पता चला होगा। और बिलखसूस सूरतुल बय्यिना फरमाया कि सूरतुल बय्यिना इसका कोई वक्त मखसूस है हजरत के इस वक्त पढ़ी जाए या किसी भी वक्त पढ़ी जा सकती है?
किसी वक्त भी आप पढ़कर इसको।
सही। तो सूरतुल बय्यिना आप किसी भी वक्त पढ़कर पानी पे दम करके आप बच्चों को पिलाएं, बच्चों की हड्डियां इंशाअल्लाहुल करीम मजबूत होंगी। और ये आसाबी कमजोरी दूर करने का भी इलाज है, जिस्मानी कमजोरी दूर करने का भी इलाज है सूरतुल बय्यिना। जो सेहत के हवाले से कमजोरी जिनको महसूस होती है या नकाहत तारी हो जाती है और हड्डियां जिनकी कमजोर हो चुकी हों, तो आप सूरतुल बय्यिना ये पढ़ने की आदत बनाएं, इंशाअल्लाहुल करीम फायदा हासिल होगा। जी मजीद कॉल चलाइएगा।
जी हमारा मसला है कि घर हमारा सुकून नहीं होता घर में, मेरी बेगम जो है ना उसको जो है ना परेशानी होती है हर वक्त, वो सर में दबाव है और घबराहट होती है रात के टाइम सोते।
सही। अभी इसका वजीफा भी आपको बताते हैं, घबराहट बेचैनी दूर हो जाए घर वालों की, घर में सुकून हो जाए, शामिल रहिएगा सिलसिले में। जी नेक्स्ट कॉल।
तबीयत में खराब रहती है और सर में दर्द हर टाइम, काम मतलब ये भी बहुत ज्यादा लगा है और वैसे भी गुस्सा बहुत ज्यादा से तबीयत खराब रहती है। हसन और वालदा का नाम गुलाम सफिया।
हसन रजा नाम इन्होंने बताया है और गुलाम सफिया इनकी वालदा का नाम है। जी हसन रजा भाई, अभी इस्तखारा करवाते हैं आपका इंशाल्लाह। जी नेक्स्ट कॉल।
जुनैद भाई, इब्राहिम भाई से मेरा ये सवाल था कि बच्चों को ना बहुत नजर लग जाती है, इसके लिए भी कुछ बता दीजिए और दुआ भी कीजिएगा, आपकी बहुत मेहरबानी होगी।
जी इंशाल्लाह करीम दुआ भी करवाते हैं। इस्तखारे के हवाले से भी कॉल थी, इस्तखारे आप फरमा लीजिए। बच्चों को अगर नजरें बद लग जाती है इसका कोई टोटका, कोई वजीफा, क्या कोई इसका इलाज?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। देखिए पहले तो मैंने जो आपने बीमारी कही हड्डियां कमजोर के तालुक से,
सही
वो मैंने बयान किया। अब अगर किसी को बच्चों को नजर नहीं लगेगी तो किसको लगेगी?
सही।
बहुत प्यारे लगते हैं और फिर उनको जब तैयार किया जाता है तो जाहिर है माँ बाप पर भी, उनको माँ बाप को भी प्यार आ जाता है और माँ बाप की भी नजर लग सकती है।
सही।
इसके लिए जो है वो बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ें, अव्वल आखिर जो भी वजीफा पढ़ें इससे पहले आपने दुरूद पाक पढ़ना है, ये तो हर वजीफे से पहले
ही।
और दुरूद क्यों पढ़ा जाता है कि जो है वो दुरूद के मुतालिक फरमाया गया कि वो दुआ जमीन और आसमान के दरमियान मुअल्लक रहती है।
सही।
जिसके अव्वल आखिर दुरूद ना पढ़ा जाए यानी लटकी रहती है, तो जो वजीफा पढ़ें जो दुआ मांगे आप अव्वल दुरूद आखिर दुरूद जरूर पढ़ा करें। इसके बाद बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़कर सूरह फातिहा 3 मरतबा पढ़ें और 3 मरतबा सूरह इखलास पढ़ें اور تین مرتبہ سورہ فلق پڑھیں اور تین دفعہ سورہ ناس پڑھیں.
صحیح.
بہت آسان
سورتیں ہو گئی.
جی
چار سورتیں نا,
سورہ فاتحہ
صحیح,
سورہ اخلاص
صحیح,
سورہ فلق, سورہ ناس, تین تین مرتبہ پڑھنا ہے. ہر سورت کے آغاز میں آپ نے بسم اللہ الرحمن الرحیم پڑھنا ہے, اول آخر درود پاک پڑھنا ہے, اور بچے پر دم کرنا ہے انشاءاللہ الرحمن. بچے کی نظر اتر جائے گی, نظر ہوگی تو آپ ضرور بچے پر یہ عمل کریں. اور سورہ فلق اور سورہ ناس اس کے تو ویسے ہی بہت زیادہ فضائل ہیں, اور یہ عمل آپ نے دن میں دو مرتبہ کرنا ہے, صبح کرنا ہے شام کرنا ہے,
صبح شام دو وقت یہ وظیفہ.
ویسے یہ جو سورہ فلق اور سورہ ناس, یہ تو میں تمام ہی ناظرین کو کہوں گا جو ہمیں دیکھ رہے ہیں
جی
سن رہے ہیں, سورہ فلق اور سورہ ناس یہ آپ پڑھا کریں, روزانہ پڑھا کریں. جب گھر میں آپ رات سونے لگیں تو یہ تینوں سورتیں, سورہ اخلاص, سورہ فلق, سورہ ناس, یہ سونے سے پہلے آپ پڑھ لیں. اور سورہ فلق اور سورہ ناس یہ جادو کا بھی توڑ ہے, نظر بد کا بھی توڑ ہے, اور دیگر جو جس طرح کی آفات و پریشانیاں ہیں جو جس سے جو ہے وہ بچے متاثر ہوتے ہیں, بڑے بھی متاثر ہوتے ہیں, تو آپ یہ سورہ فلق اور ناس کو پڑھنے کی عادت ڈالیں. فی الحال جو میں نے آپ کو نسخہ بتایا ہے, جو وظیفہ بتایا ہے, وہ نظر بد کا ہے. انشاءاللہ الرحمن نظر بد سے وہ حفاظت میں رہیں گے, نظر لگ جانے سے حفاظت میں رہیں گے. یہ ضرور پڑھا کریں اور سورہ فلق اور ناس پڑھنے کی بھی عادت ڈالیں.
سورۃ الفلق اور سورۃ الناس بڑے بڑے مسائل حل ہو جاتے ہیں, یہ ضرور نوٹ کیجیے گا, اس کے مطابق عمل کیجیے. اچھا, اس کا ایک فائدہ یہ بھی ہے کہ بچے نظر کے ساتھ ساتھ ہر قسم کے شر سے, ہر قسم کی برائی سے بھی وہ محفوظ ہو جائیں گے. اس وظیفے کی جو ابھی رکن شورا سید ابراہیم شاہ صاحب نے آپ کو بتایا, اس کی ایک خاصیت یہ بھی ہے کہ ہر قسم کے شر سے ماشاء اللہ بچے آپ کے محفوظ ہو جائیں گے. تو بچے کے والد ہو گئے, والدہ ہو گئے, گھر کے سرپرست ہو گئے, صبح و شام یہ صورتیں پڑھ کر آپ دم کریں, انشاءاللہ الکریم فائدہ حاصل ہوگا. استخارے کے حوالے سے بھی کچھ قولز تھیں, استخارے آپ نے ماشاء اللہ فرما لی.
حسان رضا بھائی تھے, انہوں نے مسئلہ بتایا استخارے کے لیے. کہا حسان رضا بھائی, آپ کا استخارہ کیا گیا, اس میں آپ کے ساتھ جو طبیعت کے حوالے سے آپ نے بتایا اور کام کا ذکر کیا, کوئی بھی ایسا عملیات یا بندش وغیرہ کا معاملہ نہیں ہے, وقتی آزمائش ہے, اللہ پاک آپ کے لیے آسانی عطا فرمائے. یا کبیرو نو مرتبہ اول و آخر درود پاک کے ساتھ, درود پاک کا ماشاء اللہ بھی ہمارے رکن شورا نے ذکر بھی کیا کہ جو بھی دعا بغیر درود پاک کے ہو تو وہ معلق رہتی ہے, تو جو بھی وظیفہ کرنا ہے اس کے اول و آخر درود پاک پڑھنا ہے. یا کبیرو نو مرتبہ پڑھ کر دم کر لیا جائے, انشاءاللہ بیماری دور ہوگی. اور کام کے حوالے سے, رزق میں برکت کے حوالے سے, یا ذل جلالی ول اکرام, یا ذل جلالی ول اکرام ہر نماز کے بعد 100 مرتبہ یہ پڑھنے کا معمول بنا لیجیے اول و آخر درود پاک کے ساتھ. انشاءاللہ اللہ نے چاہا تو رزق میں برکتیں نصیب ہوں گی.
صحیح. یہ ایک قول اور تھی, گھبراہٹ بے چینی کے حوالے سے آپ نے کہا تھا کہ گھر والوں کو گھبراہٹ بے چینی تاری ہو جاتی ہے اور گھر کا سکون جو ہے نا وہ ڈسٹرب ہو جاتا ہے. اللہ پاک عافیت والا معاملہ فرمائے. 60 مرتبہ لا حول شریف پڑھ کر آپ پانی پہ دم کر کے آپ گھر والوں کو پلائیں, اس کا فائدہ یہ ہوگا کہ طبیعت میں ایک اطمینان اور ایک سکون پیدا ہو جائے. اور اس وظیفے کی خاصیت یہ, اس کی فضیلت کا اندازہ اس بات سے لگائیے, اللہ پاک کے آخری نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا, جنت کے خزانوں میں سے ایک خزانہ ہے, عرش کے خزانوں میں سے ایک خزانہ ہے یہ لا حول شریف, لا حول ولا قوۃ الا باللہ العلی العظیم. بلکہ اس کے بارے میں تو یہاں تک لکھا ہے کہ 99 بلائیں اسے دور کر دی جائے, لا حول شریف. آپ یہ اپنے معمولات میں شامل کیجیے گا, انشاءاللہ فائدہ حاصل ہوگا. یہ ایک میسج ہے کہ انہوں نے کہا ہے, تنویر بھائی یہ کہتے ہیں کہ میں کافی بیمار ہوں, مجھے کوئی بھی دوا اثر نہیں کرتی. تو دیکھیں ایک بات یاد رکھیے گا کہ شفا یہ دوا میں تھوڑی ہے, اللہ کے حکم میں, اللہ پاک کی دست قدرت میں, اسی کی رحمت سے, اسی کے حکم سے شفا حاصل ہوگی. بہرحال وظیفہ میں عرض کر دیتا ہوں, دوا پینے سے پہلے بھی ایک وظیفہ ہے خاص, وہ پڑھا جاتا ہے. بسم اللہ شریف پڑھ کر دوا استعمال کرنی ہے, لیکن دوا پینے سے پہلے آپ بسم اللہ شافی بسم اللہ کافی, بسم اللہ شافی بسم اللہ کافی, بسم اللہ شافی بسم اللہ کافی 3 مرتبہ آپ کہہ لیں, اس کے بعد آپ دوا استعمال کریں. انشاءاللہ الکریم اللہ کی رحمت سے یہ دوا, یہ شفا کا ذریعہ بن جائے گی
انشاءاللہ.
مگر یہ بات ذہن نشین رکھیے گا کہ اللہ پاک چاہے گا تو ہی شفا حاصل ہوگی. استخارے کرتے ہیں, روحانی علاج آپ کو بتائے جاتے ہیں, تو ہم یہ آپ کو بتاتے ہیں, اللہ پاک چاہے گا تو ہی شفا حاصل ہوگی. آئیے ناظرین مزید آپ کی کال شامل کرتے ہیں, دیکھتے ہیں کہ ناظرین کیا معلوم کر رہے ہیں. جی کال چلائیے.
رضوان بات کر رہا ہوں, والدہ کا نام ساغرہ بیوی ہے, میں دکان بھرا ہوں اور گاڑی لے رہا ہوں, یہ چیک کرنا استخارہ کہ ٹھیک ہے کہ
بھائی دکان لینا بہتر ہے یا گاڑی لینا ان کے لیے بہتر ہے. رضوان نام انہوں نے بتایا ہے.
دکان کس سبب سے کچھ انہوں نے ذکر
ہم کے سلسلے میں ظاہر سی بات لے رہے ہیں. جی رضوان بھائی ہم نوٹ کر لیا گیا, ابھی استخارہ کرتے ہیں اور پھر انشاءاللہ بتائیں گے آپ کے لیے کیا بہتر آ رہا ہے. جی نیکسٹ کال.
میری والدہ کا استخارہ کرنا ہے, وہ کافی عرصے سے بیمار رہتی ہیں, بہت علاج کروا کروا کے لیکن ان کو فرق نہیں پڑا, برائے مہربانی ان کا استخارہ کیجیے. میری والدہ کا نام نسیم بیوی اور ان کی والدہ کا نام ہاجرہ بیوی ہے.
اللہ پاک آپ کی والدہ کو شفا عطا فرمائے, آپ بھی شامل رہیے گا سلسلے میں, آپ کی والدہ کی صحت یابی کے لیے بھی انشاءاللہ عزوجل دعا کروائیں گے. جی نیکسٹ کال.
میری بیٹی ہے وہ اکثر بیمار رہتی ہے نا, تقریباً 4.25 سال اس کی عمر ہے, تو وہ بیمار رہتی ہے ٹھیک ہی نہیں ہوتی ہے, باہر تقریباً ایک ہفتہ بیمار رہتی ہے, ایک ہفتہ اسپتال میں داخل رہتی ہے, تو چھاتی گلا بہت زیادہ اس کا خراب ہے, اس کے بہت سارے مسائل ہیں, ٹھیک رہتی نہیں ہے, اس کا کوئی بارے میں تھوڑا سا بتائیے.
اللہ پاک شفا عطا فرمائے, صحت تندرستی دے, اس کا وظیفہ ان شاء اللہ الکریم ابھی آپ کو بتاتے ہیں. جی نیکسٹ کال.
میری نانی کو مسوڑوں میں درد ہے, آپ استخارہ فرمائیے. میری نانی کا نام رحمت ہے اور اس کی والدہ کا نام اللہ رکھی ہے.
صحیح. جی نیکسٹ سوال.
اور ابراہیم شاہ صاحب سے میرا سوال تھا, ابھی کچھ دیر پہلے آپ فرمائے تھے بچوں کو دھوپ لگانے کے حوالے سے, تو یہ ارشاد فرمائیں کہ بچوں کو دھوپ کس وقت لگانی چاہیے, اس حوالے سے ارشاد فرما دیجئے. اور میرے بھانجے کے لیے دعا فرمائیے گا, وہ ہاسپٹل میں ایڈمٹ تھے, آپ کی نوازش ہوگی.
استخارے طارق بھائی آپ فرما لیجئے, پھر جوابات بھی آپ سے معلوم کریں گے. دھوپ کے حوالے سے جو گفتگو ہوئی تھی شروع میں, دھوپ لگانے کے حوالے سے آپ نے فرمایا تھا بچوں بڑوں کے لیے بہت مفید ہے, تو اس کا کوئی وقت مخصوص ہے کس وقت کی دھوپ لگائی جائے؟
لیکن بچوں کے لیے تو یہ وقت طلوع آفتاب کے بعد, جب سورج نکل جائے اس کے فوراً بعد جو ہے وہ بچوں کو دھوپ دینی چاہیے, اور غروب آفتاب سے پہلے جو ہے, جب سورج غروب ہو رہا ہے اس سے 12 منٹ پہلے, ہلکی ہلکی جب دھوپ ہو
جی
اس وقت, تو بچوں کو بہت زیادہ دھوپ میں نہیں رکھ سکتے. اچھا ایک بات یہاں خاص طور پر کہ آپ ایسی جگہ بچوں کو لیٹائیں جب مکمل دھوپ آتی ہو, ٹھیک ہے؟ اسی طرح جو بڑے ہیں ان کے لیے تو پرابلم نہیں ہے, وہ بہت زیادہ دھوپ میں نہ ہوں, مگر جب اچھی خاصی دھوپ نکل آئے تو جس کو میں نے کہا سن بات لیں, اگر وہ اپنا کرتا اتار لیں اور بنیان کے ذریعے پردے میں پردہ کر لیں اور دھوپ ان کے پورے جسم پر آئے, پورے جسم پر آئے, اور کچھ دیر اتنی دیر تک وہ دھوپ کے میں رہیں کہ ان کی جلد گرم ہو جائے, انشاءاللہ رحمان یہ بڑوں کے لیے اور بچوں کے لیے, جس طرح میں نے بتایا کہ صبح سورج نکلنے کے بعد اور غروب آفتاب سے 12-15 منٹ پہلے جو ہے بچوں کو دھوپ دیں, ایسی جگہ لٹائیں جب مکمل دھوپ آئے. ایک بات خاص طور پر یہ ناظرین یاد رکھیں کہ ایسی جگہ آپ بیٹھے ہیں جہاں آپ چھاؤں میں بیٹھے ہوئے ہیں اور پھر دھوپ آ گئی, یا بچے کو ایسی جگہ رکھا آپ نے کہ جہاں چھاؤں اور دھوپ تھی, پھر جو ہے وہ کچھ حصہ جب دھوپ کم ہوئی تو چھاؤں میں, اب دھوپ اور چھاؤں کا جو ہے یہ ملاپ ہو گیا کہ آدھا جسم آپ کا دھوپ میں ہے اور آدھا چھاؤں میں, ایسا نہیں کرنا چاہیے. حدیث پاک میں نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا, تم میں اگر کوئی سائے میں بیٹھا ہو اس پر سایہ ہٹ جائے تو اس کا کچھ حصہ یعنی دھوپ میں اور کچھ سائے میں ہو جائے تو اس کو چاہیے کہ وہاں سے اٹھ کھڑا ہو. اس کی شرح میں فرمایا کہ یا تو سائے میں چلا جائے یا بالکل دھوپ میں آ جائے, کیونکہ سایہ ٹھنڈا ہے دھوپ گرم ہے, بیک وقت جسم پر ٹھنڈک اور گرمی لینا یہ صحت کے لیے مضر ہے, اس لیے ایسا نہ کیا جائے. اور یہ شیطانی نشست بھی ہے, اس سے شیطان خوش ہوتا ہے کہ جب کوئی شخص آدھا دھوپ اور آدھا جو ہے سائے میں ہو, تو اس لیے اپنے آپ کو کہیں ایسی جگہ آپ بیٹھیں یا تو پورے سائے میں آ جائیں یا مکمل دھوپ میں آ جائیں, بچے کو بھی ایسی جگہ لٹائیں آپ جہاں مکمل دھوپ آ جائے, پھر جب اس کا وقت ہو جائے. اچھا یہ عمل بھی ایک آدھ دفعہ کرنے سے نہیں ہوگا, ہاں یاد رکھیے گا, آپ دوائی بھی دیں اس کا اصول ہوتا ہے, چاہے حکیم دوائی دے یا ڈاکٹر دے, اس کا پورا کورس ہوتا ہے.
صحیح.
اب آپ نے ایک دن عمل کیا پھر ایک ہفتے کا بات کیا, اس کے بعد کا کوئی فائدہ تو ہوا نہیں.
یعنی روزانہ کی بنیاد,
روزانہ کی بنیاد پہ آپ یہ کام کریں. بچے جس کو پرابلم ہے, عموماً چھوٹے بچے بعض اوقات والدین پریشان ہو جاتے ہیں کہ بچہ چل نہیں رہا, اس کی عمر تو ہو گئی ہے.
صحیح.
ایسے بچوں کے لیے بھی آپ یہی عمل کریں, انشاءاللہ رحمان کچھ ہی دنوں میں بچے آپ کے دوڑنے لگیں گے.
اس میں بھی بعض اوقات بے احتیاطی یہ بھی ہو جاتی ہے, اس حوالے سے اب رہنمائی فرمائیے گا. جیسے آپ نے فرمایا کہ آدھا دھوپ میں نہ بیٹھیں اور آدھا سائے میں نہ بیٹھیں, اب لوگ بعض اوقات جیسے اے سی میں بیٹھیں, دوپہر کا وقت ہے, اے سی سے فوراً دھوپ میں نکل جاتے ہیں, گرمی میں جانا ہوتا ہے بعض اوقات, تو اسی طرح باہر دھوپ میں سے اگر کوئی آیا فوراً اے سی میں آ گئے, یا بعض اوقات ٹھنڈا ٹھنڈا پانی پی لیا جاتا ہے, باڈی گرم ہے اور فوراً ٹھنڈک میں آ جانا, ٹھنڈا پانی استعمال کر لینا, یا سفر میں ہے گرمی کی شدت ہے دھوپ ہے اور فوراً ٹھنڈا ٹھنڈا پانی پی لینا, اس حوالے سے کیا فرمائیں گے؟ یہاں پر بھی یہی حکم آئے گا؟
بات سنی, یہ حکم تو دیکھیں دھوپ اور چھاؤں کا ہے
جی,
مگر یہ صحت کے لیے مناسب نہیں,
مناسب نہیں ہے
کہ آپ بہت زیادہ دھوپ میں آئے اور اس کے بعد فوراً ٹھنڈا پانی پی لیا آپ نے. और बाज लोग मैंने देखा है कि सर्दी के अंदर भी ठंडा पानी पीते हैं, यकीन जानिए इतना मुजर है कि कुछ अरसे के बाद उनका मैदा कमजोर हो जाता है। बहुत ज्यादा ठंडा पानी पीना और अपने आप को दिलेर समझना, इस पर मैंने यहाँ तक एक शख्स को देखा कि वो सर्दी के अंदर भी डीप फ्रीजर का पानी पीता।
अल्लाह,
तो ये जो है वो मैदे के लिए सख्त मुजर है। कोशिश करें कि गर्म पानी पीने की आदत डालें, ये नहीं कर सकते तो नॉर्मल पानी
पी लें
और आपकी आदत बन जाएगी। देखें शुगर वाला जो होते हैं ना, वो कहते हैं भाई हम मीठी चाय के बगैर रह नहीं सकते, मगर जब वो अपनी आदत बना लेते हैं फिर कहते हैं यार मीठी चाय में हमें लज्जत ही नहीं आती, अब हमें फीकी ही अच्छी लगती है। इसलिए आप ठंडे पानी को कोशिश करें, तर्क कर दें, आपके कई अमराज दूर हो जाएंगे।
माशाल्लाह माशाल्लाह, तो इन एहतियातों के मुताबिक अमल कीजिए। अच्छा, यहाँ आप जैसे घरों के अंदर भी इस्लामी बहनें, आप जैसे किचन में हैं, गर्माइश है, फौरन एकदम ठंडक में आ गए, एसी में आ गए, तो यहाँ पर भी फिर वो आजमाइश का सामना करना पड़ सकता है।
बिल्कुल, ये हो सकता है कि बहुत ज्यादा, यानी ये जब भी आप अपना ऐसे मकाम पर हैं जहाँ बिल्कुल ठंडक में है और उसके बाद फिर अपने मौसम चेंज किया आपने और ऐसे मकाम पर चले गए, डॉक्टर साहब ने भी पिछले दिनों बयान किया था हमारे चैनल के सिलसिले में पानी पीने के ताल्लुक से, तो खवातीन बहुत ज्यादा अपना वक्त जो है जो किचन में गुजारती हैं उनको पानी की ज्यादा जरूरत है, क्योंकि जिस टेम्परेचर पर वो काम कर रही होती हैं तो जाहिर है वहां पर अब जो है पसीना खारिज होगा, उसमें उनको पानी की ज्यादा हाजत होगी। बनिस्बत उसके कि जो ऑफिस में लोग काम करते हैं, ज्यादा वक्त एसी में गुजारते हैं, उनको पानी की जरूरत कम होगी। इसी तरह जो जिनके पेशे ऐसे हैं कि जो लोग ऐसा काम करते हैं मजदूरी वगैरह का, उनको ज्यादा पानी की हाजत होगी। अब वो अपनी मिकदार के मुताबिक पानी नहीं लेंगे तो बहुत सारे अमराज हो जाएंगे। और याद रखिए कि पानी कम पीना ये भी एक समझ लें जो है वो मर्ज को दावत देना है।
अल्लाह,
और खुसूसन जो बूढ़े लोग हैं वो पानी का ख्याल नहीं रखते, अच्छा याद भी नहीं रहता मसा औकात उनका, खास तौर पर औलादों को और जो उनकी खिदमत करते हैं वो ख्याल करें कि बूढ़ों को ज्यादा से ज्यादा पानी पिलाएं, जितनी उनको हाजत है उतना पानी उनको मिलना चाहिए, इंशाल्लाह कई अमराज दूर हो जाएंगे।
माशाल्लाह, दूसरों को भी पिलाएं, खुद भी पिएं, बहुत सारी बीमारियां दूर हो जाएंगे। धूप का जरूर एहतमाम कीजिएगा, घर में भी धूप आनी चाहिए और अपनी जो रोजमर्रा की इस्तेमाल की अशियाँ उन पर भी धूप लगाएं, आपके बहुत सारे जरासीम बहुत सारी बीमारियों का खात्मा होगा अल्हम्दुलिल्लाह। शामिल करते हैं नाजरीन इस्तखारों के जवाबात। जी, इस्तखारों के हवाले से भी कुछ कॉल्स थी, इरशाद फरमाइए।
इस रिजवान भाई थे जिन्होंने इस्तखारे का कहा कि दुकान लें या गाड़ी लें,
क्या बेहतर है इनके लिए,
इनका इस्तखारा किया गया। रिजवान भाई, इसमें दुकान के लिए बेहतरी का इशारा है, मगर ये कि दुकान के अंदर काम क्या करना है वो एक सेपरेट चीज है, वो आप दोबारा जो है
दोबारा इस्तखारा कर,
आप दुकान को रेंट पे देना चाह रहे हैं, उसमें कोई बिजनेस करना चाह रहे हैं, उसका इस्तखारा करवाना हो तो वो आप सेपरेट अलग से इस्तखारा उसका करवा लीजिए। फिलहाल जो आपने दो चीजों का जिक्र किया, इसमें दुकान में लेने में बेहतरी का इशारा है। दूसरे कॉल थी नसीम बीबी बिनते हाजरा, इनका बताया गया कि बीमार रहती हैं, इनका इस्तखारा किया गया। और इसी के साथ एक और कॉल थी, बच्चे ने कॉल की शायद कि अपनी नानी के लिए, उन्होंने कहा कि मसूड़ों की तकलीफ है, इन दोनों ही का इस्तखारा किया गया। तो इस्तखारा में कोई भी ऐसा अमलियात या बंदिश वगैरह का मामला नहीं है। वज़ाइफ इनके लिए अर्जी है नसीम बीबी के लिए कि या सलामो 111 मरतबा पढ़ कर अपने ऊपर खुद दम कर लें, या कोई और इनके ऊपर पढ़कर अव्वल आखिर दुरूद पाक के साथ दम कर दे, इंशाल्लाह सेहतियाबी और शिफायाबी नसीब होगी। और मसूड़ों की तकलीफ के लिए जो कॉल की गई, इनका रूहानी इलाज ये है कि या अल्लाहु ये सादे कागज़ के ऊपर 7 मरतबा लिख कर इसको जिस तरह तावीज़ लपेटते हैं इस तरह लपेट के, प्लास्टिक कोटिंग हो सके तो कर लें, और इसको जो है जिस मसूड़े में तकलीफ है उस दांत के नीचे इसको दबाएँ, इंशाल्लाह अल्लाह की रहमत शामिल हाल रही तो जो ये दांत का ये मसूड़ों का जो दर्द है ये जाता रहेगा।
फिर उसका क्या किया जाए, तावीज़ का रख तो लिया,
जब तक
इस्तेमाल करने के बाद
जब तकलीफ है तो बवक्त तकलीफ इसका इस्तेमाल करें और वक्तन फवक्तन करते रहें, अल्लाह की रहमत शामिल हाल रही, तो जब तावीज़ की बरकत से दर्द जाता रहे तो फिर इस तावीज़ को
ठंडा करवा दिया जाए। सही। अच्छा भाई, मसूड़ों में अगर किसी के दर्द है, तावीज़ भी आपको बताया गया, इसके मुताबिक अमल कीजिएगा। मिसवाक का भी ज़रूर अहतमाम कीजिएगा, मिसवाक की बरकत से जहाँ दांतों के अमराज दूर होंगे, मसूड़े ठीक होंगे, अमराज शिकम पेट की बीमारियाँ भी माशाल्लाह दूर हो जाएंगी। और एक इस्लामी भाई की कॉल भी थी, आपने जिगर और मैदे के हवाले से कहा था कि डिस्टर्ब देता है, तो मिसवाक का एक बेहतर फ़ायदा बेहतरीन अल्हम्दुलिल्लाह अज़्ज़वजल, एक इसकी फजीलत यह भी है कि जिगर की बीमारियाँ, मैदे के अमराज अल्हम्दुलिल्लाह अज़्ज़वजल दूर हो जाते हैं, तो मिसवाक का भी ज़रूर इस्तेमाल कीजिएगा। आइए नाज़रीन शामिल करते हैं मज़ीद आपकी कॉल्स, देखते हैं कि नाज़रीन क्या मालूम कर रहे हैं। जी
सर, वो बेटी जो है ना, मेरी 2.5-3 साल की बेटी है, तो उसको ना हर 6 महीने बाद अजीब सी हरकत करने लग जाती है, अचानक बीमार हो जाती है सर से, और डॉक्टरों वगैरह को भी चेक करवाया है, उसमें भी उन्होंने रिपोर्टों में भी कुछ नहीं बताया कि वो बुखार हो जाता है, और फिर अलावा जो है मुंह से झाग निकलने लग जाती है, डरने लग जाती है, आंखें ऊपर कर लेती है अपनी।
अल्लाह पाक शिफा अता फरमाए, सेहत तंदुरुस्ती नसीब फरमाए। आपका मसला हमने नोट कर लिया है, सैयद इब्राहिम शाह साहिब माशाल्लाह तशरीफ फरमाए, तो दुआ भी करवाएंगे आप बच्ची के लिए, शामिल रहिएगा आप सिलसिले में, अल्लाह पाक शिफा अता फरमाए। जी नेक्स्ट कॉल।
मैंने अपने बड़े भाई का इस्तखारा करवाना था, वो बहुत ज्यादा कमजोर हैं और खाते भी बहुत कम है, यहाँ तक कि चीजें मौजूद होने के बावजूद भी नहीं खाते। बड़े भाई का नाम इरफान मजीद है और मदर का नाम है रफीबा।
सही जी नेक्स्ट कॉल।
जुनैद भाई उम्मीद करता हूँ आप खैरियत से होंगे, माशाल्लाह आज शाह साहब भी तशरीफ लाया। मैं शाह साहब से मेरा एक सवाल है कि हम हर किसी से भलाई का ही हमारा एक इरादा होता है और हर किसी से भलाई करने का ही हमारा जहन होता है, फिर भी घर में कोई ना कोई नुकसान हो जाता है, कोई ना कोई बीमार रहता है, आए दिन कोई ना कोई परेशानी आजमाइश का सिलसिला रहता है, तो इस बारे में हमारी रहनुमाई फरमा दीजिएगा और दुआ भी फरमा दीजिएगा, अल्लाह पाक हम सब पर रहम फरमाए।
आमीन आमीन, अल्लाह पाक आफियत और सलामती नसीब फरमाए। ये एक है इस तरह का मसला जहाँ जॉब करते हैं या उमूमन घरों के अंदर भी, भाई मैंने तो किसी के साथ बुरा नहीं किया, ना मैंने किसी का बुरा सोचा, फिर भी आए दिन मेरा नुकसान हो जाता है, मुझ पर ही परेशानियाँ आती हैं, या जहाँ मैं जॉब करता हूँ मैं तो किसी के साथ बुरा करता भी नहीं हूँ लेकिन लोग मुझे नुकसान पहुँचाने के दर पर रहते, तो इस हवाले से क्या फरमाएंगे अगर इस तरह के वसवसे ख्याल जहन में आएँ, क्या करना चाहिए इस हवाले से?
देखिए बीमारी परेशानी बेसुकूनी ये हो जाती है और बंदे को अल्लाह पर तवक्कुल करना चाहिए, अल्लाह की रिजा में राजी रहना चाहिए। बाज़ औक़ात बंदा बीमार होता है, कई लोग ऐसे हैं जो टीबी के मरीज हैं, कई माजूर हैं, अब बंदा ये सोचे उसको देख कर के मेरे को अल्लाह तबारक व तआला ने इस मर्ज़ से बचाया, वो अल्लाह का शुक्र अदा करे। अब जिसको जो बीमारी आ गई, अब उसको अल्लाह ने बीमारी दी है, ठीक है, अब इसमें जो बीमारी है ना ये भी एक नेमत है, आप याद रखिए, और अगरचा बज़ाहिर इससे तकलीफ पहुंचती है मगर जो सब्र करते हैं हकीकतन वो राहत और आराम में है। और ये जो बीमारी है ज़ाहरी बीमारी ये वक्ती है, इंसान की ज़िंदगी के साथ है, बाज़ बीमारियां ऐसी हैं जो बाज़ को नज़ला होता है वो दायमी होता है, वो ज़िंदगी में उसके साथ ही रहता है, अगर वो उस पर सब्र करेगा उसको अजर मिलता रहेगा। और ये जो बीमारियाँ हैं ज़ाहरी बीमारियाँ जिसको आदमी जो है वो मुसीबत समझता है, ये हकीकत में रूहानी बीमारियों का एक ज़बरदस्त इलाज है। हकीकी बीमारियाँ ये तो अमराज रूहानियाँ हैं, जी हाँ, मसलन किसी को दौलत की हिर से कमाया जा रहा है, कमाया जा रहा है, नमाजों की ना फिक्र है, ना तिलावत की फिक्र है, ना इबादत की फिक्र है, इसी तरह दिल की सख्ती है, कोई बात असर ही नहीं करती, ना नमाजों की ना तिलावत की ना इबादत की तरफ उसकी तवज्जो, दिल सख्त हो गया है वो, इस ये सबसे बड़ा मर्ज तो ये है और ये सबसे मोहलिक मर्द है, और ये मर्द बसा औकात इंसान को कुफर तक ले जाता है,
अल्लाह
नमाज को तर्क कर देना ये छोटा मर्द है, इसी तरह जो है वो गुनाहों के अमराज पाल लेना और उसमें मुसलसल जो है वो तरक्की होते रहना ये नुकसानदेह है। अल्लाह ताला से हम दुआ करते हैं कि अल्लाह तबारक व तआला हम सबको परेशानी से महफूज़ फरमाए, अल्लाह से आफियत का सवाल करें, अल्लाह से दुआ मांगते रहें, मगर जब तकलीफ पहुंचे तो हर एक से कहते ना रहें, बाज़ लोगों को नज़ला ज़ुकाम होता है, हर एक से जिक्र करते रहते हैं। एक वलिया के मुतालिक है कि मरतबा वो गिर गई तो जोर जोर से हंसने लगी तो किसी ने कहा आपको दर्द नहीं हो रहा, फरमाया दर्द तो हो रहा है मगर सब्र के बदले में हाथ आने वाले सवाब की खुशी में मुझे जो चोट लगी उसका ख्याल ही नहीं रहा।
सुभान अल्लाह सुभान अल्लाह, क्या बात।
और जो है वो बाज़ लोगों की आदत होती है, थोड़ा सा मामला हुआ ना हर एक से कहते फिरते हैं, अल्लाह मुझे भी और हम सबको महफूज फरमाए।
आमीन।
छोटे जो अमराज हैं इनसे तो इन सबका तो तस्करा करना ही नहीं चाहिए, जी हाँ, सबके सामने दवाई निकाल के हर वक्त खाते पीते रहना, दवाइयाँ खाते रहना, सबके सामने निकालना, जिक्र करना बीमारियों का बार बार, ये मुनासिब नहीं है। किताबों में लिखा है कि एक बुजुर्ग जो हैं उनके मुताबिक उनकी दाढ़ में दर्द हुआ तो कहते हैं उसके सबब में एक रात सारी रात सो ना सका। मैंने अपने चाचा से इसकी शिकायत की कि चाचाजान में सारी रात सो ना सका, तो आपने और तीन मरतबा इसको दोहराया, बार बार यानी जिक्र किया, तो चाचा ने फरमाया आपके कि मेरी आँख को जाया हुए 30 बरस गुजर चुके हैं, मैंने कभी भी इसकी शिकायत नहीं की।
अल्लाह,
ये अल्लाह वालों का खासा है, मगर हम तो छोटी छोटी जो बीमारियां हैं उसका बार बार जिक्र करते हैं और जो है बार बार हर एक से कहते फिरते हैं, तो आप तबीब को आप बयान कर सकते हैं, कोई वजह है आपकी, कहीं आप नहीं जा सके, किसी ने आपको बुलाया और आप शदीद किसी मर्ज में मुब्तला थे, आपको दर्द हो गया और आप उसकी दावत में नहीं पहुंच सके, तो वो जरूरतन बयान करना है, مگر بعض لوگوں کو جب فون کریں ارے میری طبیعت ہی صحیح نہیں ہے, میرا گلے میں درد ہے, میرے سر میں درد ہے, میرے پاؤں میں درد ہے, یہ کس کی شکایت کر رہے ہیں آپ؟ اللہ اکبر, یعنی درد کس نے دیا آپ کو؟ اللہ نے دیا, یہ شکایت کس کی کر رہے ہیں؟ صبر و شکر سے کام لیں, اللہ ہمیں بھی توفیق دے, اور جب حاجت و ضرورت ہو ضرور بیان کریں, مگر ہر ایک کے سامنے ذکر کرنا یہ مناسب نہیں ہے. جنہوں نے کال کی تھی ان کے لیے دعا گو ہوں کہ اللہ تعالیٰ ان کے مسائل کو اللہ حل فرما دے, اور ایسے جتنے اسلامی بھائی ہیں جنہوں نے ہمیں کالز کی ہیں ان سب کے لیے انشاءاللہ ہم دعا کریں گے.
انشاءاللہ چلیں دعا بھی فرما دیجیے سب کے لیے, کہ اسلامی بھائیوں نے میسیجز بھی کافی سارے آتے ہیں اس حوالے سے کہ ہمارے لیے بھی دعا کروائیے, میں کسی کی والدہ بیمار ہیں تو کسی کے رشتوں کا مسئلہ ہے, اور ایک نے تو میسج کیا تھا کہ میاں بیوی کے درمیان ہمارے درمیان جو ہے نا بہت اختلافات بھی ہیں, گھر ٹوٹنے کے قریب قریب ہیں, ان کے لیے بھی دعا فرمائیں کہ گھر سلامت رہیں, محبتیں قائم ہو جائیں. کسی کے بچے بیمار ہیں, کسی نے والدہ کے حوالے سے کہا ہے, کسی کے یہ بلڈ پریشر کا مسئلہ ہے, تو کوئی کینسر کا مریض ہے, کسی کو بخار ہے, بہرحال بالعموم تمام ہی ناظرین کے لیے دعا بھی فرما دیں.
الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین جز اللہ عنا محمد صلی اللہ علیہ وسلم ما هو اہلو. اے پروردگار, اے کریم رحیم, اے بندوں کو شفا دینے والے, تنگ دستیاں دور کرنے والے, بیماریاں دور کرنے والے, بے سکونوں کو سکون دینے والے, بے چینوں کو چین دینے والے, کریم تیرے بندے بیمار ہیں, محمد جنید اتاری کی نانی بیمار ہیں, ناہید کوثر بیمار ہیں, شازیہ بی بی بیمار ہیں, حسان رضا بن علی یہ بیمار ہیں, تنویر صاحب بیمار ہیں, اور کئی ایک مریض ہیں, کسی کے گھروں میں مسائل ہیں, لڑائی جھگڑے ہیں, اے اللہ کوئی بے اولاد ہے, کوئی تنگ دست ہے, جنہوں نے ہمیں دعاؤں کے لیے کہا, تو ان کے نام اور کام سب جانتا ہے, کریم اے پالنہار, اے ہمارے پروردگار, ہم تیری بارگاہ میں عاجزی کے ساتھ تجھ سے فریاد کرتے ہیں, تجھ سے دعا کرتے ہیں, تو ہی عطا کرتا ہے, تو ہی اے اللہ بیماریاں دور کرتا ہے, قرض داریاں دور کرتا ہے, بیماریاں دور کرتا ہے, بے سکونیاں دور کرتا ہے, بے چینیاں دور کرتا ہے, رشتے تو عطا کر دیتا ہے, اے اللہ دولت تو دیتا ہے, اے اللہ شفا تو دیتا ہے, تجھی سے فریاد ہے. سارے مریضوں پر رحمت کی نگاہ کر دے, مقروضوں کو بارے قرض سے نجات دے دے, جو اولادوں کو اولاد دے دے, جن کے گھر ٹوٹنے کے قریب ہیں جوڑ دے, بے سکونیاں بے چینیاں اور اے اللہ لڑائی جھگڑے سب دور ہو جائیں, جو بچھڑ گئے ہیں ملا دے, جو روٹ گئے ہیں منا دے. اے الہ العالمین, ہم سب کی دعاؤں کو مدینے کی دھول کے صدقے میں, گنبد خضرا کی ہریالی کے صدقے میں قبول فرما.
آمین
آمین آمین. بجاہ خاتم النبیین صلی اللہ تعالی علی خیر خلقہ محمد و آلہ و صحبہ اجمعین برحمتک یا ارحم الراحمین.
صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ و آلہ.
مشکلوں میں میرے خدا میری, ہر قدم پر معاونت فرما.